الحمد لله وحده والصلاة والسلام على رسوله الذي لا نبي بعده أما بعد أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم للفقراء المهاجرين الذين أخرجوا من ديارهم وأموالهم يبتغون فضلا من الله ورضوانا وينصرون الله ورسوله أولئك هم الصادقون والذين تبوأوا الدار والإيمان من قبلهم يحبون من هاجر إليهم ولا يجدون في صدورهم حاجة مما أوتوا ويؤثرون على أنفسهم ولو كان بهم خصاصة ومن يوق شح نفسه فأولئك هم المفلحون صدق الله العظيم. محترم بزرگوں اور عزیز ساتھیوں، تقریباً ایک مہینے سے آپ حضرات کی خدمت میں صحابہ کرام رضی اللہ عنہم کی عظمت شان اور ان کا خصوصی اوصاف حمیدہ سے متصف ہونا بیان کیا گیا، جس کے ضمن میں سنت اور اہل سنت کی وضاحت بھی آئی ہے. اور بالخصوص صحابہ کرام رضوان اللہ تعالی علیہم اجمعین کے بارے میں اللہ جل جلالہ نے اپنی آیتوں میں اور حضور اکرم صلی اللہ علیہ وسلم نے اپنے ارشادات میں جو فرمودات اور معیارات عطا فرمائے، اس کو مختصر مفید مگر بقدر ہمت کافی گہرائیوں کے ساتھ پیش کرنے کی کوشش کی گئی ہے. آج کا عنوان بھی انہی صحابہ کرام سے متعلق اور مربوط ہے. اور اب جو دو آیتیں پڑھی گئی ہیں ان میں سے ایک آیت کا کوئی ذیلی حصہ جمعے میں آیا ہے، لیکن اس کا مکمل مفہوم پیش نہیں کیا جا سکا تھا. آج ہم آپ کی خدمت میں اس کے ساتھ اس کی دوسری متعلقہ آیت کے ساتھ ان دونوں آیات کی وضاحت کچھ شرح و بسط سے پیش کرنے کی کوشش کریں گے. آپ حضرات جاننے والے احباب ہیں اور یہ بات اچھی طرح جانتے ہیں کہ یہ آیتیں مہاجرین اور انصار سے متعلق ہیں. صحابہ کرام رضی اللہ تعالی عنہم میں دو طرح کے لوگ تھے، یا تو وہ تھے کہ جنہوں نے اللہ کے حکم اور اپنے نبی کے ارشاد اور فرمودات کی بنیاد پر مکہ مکرموں سے حبشی اور مدینہ منورہ کی طرف ہجرت فرمائی، یا یوں سمجھیے کہ دین کی حفاظت اور اشاعت کے لیے ایک بڑے طبقے نے اپنے وطن کو अपनी जायदादों को छोड़ दिया, अपने अम्वाल को छोड़ दिया और अपने मालो मनाल की उन्होंने कुर्बानियां दी। बावजूद इस बात के कि वो लोग बिल्कुल या कसम पुरसी की हालत पर नहीं थे, लेकिन उन्होंने हर तरह की कुर्बानियां दी और उन कुर्बानियों की वजह से वो खुद भी मुस्तहिक माल गनीमत हुए और अल्लाह पाक ने उनके लिए भी उस हिस्से का तज़किरा फरमाया जो लिल फ़ुक़रा इल मुहाजिरीन कहकर अल्लाह पाक ने फरमाया है। फ़ुक़रा फकीर की जमा है, फकीर के माने मोहताज और जरूरतमंद के आते हैं। इसके दो मतलब होते हैं, एक मतलब ये होता है कि जिसके पास खाने पीने जरूरत जिंदगी की कोई चीज न हो, और दूसरा मतलब ये होता है कि अगर किसी के पास कुछ हो तो हो, लेकिन इतना नहीं होता कि उसके ऊपर रकात वाजिब हो जाए, साहिब निसाब नहीं रहता। कुछ हल्की फुल्की जरूरतें तो पूरी हो जाती हैं, लेकिन मालिक निसाब साहिब निसाब नहीं रहता। तो इस्तेहकाक इस रुख से भी रहता है। अल्लाह जल्ल जलालुहु ने उस तबके के बारे में, उस गनीमत के माल में हिस्से की बात बताई जो गज़वे के अंदर मिलने वाले माल और गनीमत के माल दस्तियाब हुए थे। मुहाजिर जो है ना, ये हिजरत करने वाले के माना में आता है। हिजर के माने आते हैं जुदाई के, हिजरत के माने आते हैं किसी खास मकसद के तहत किसी शख्स का अपनी जगह को छोड़ देना। शरीयत मुतहरा के शरई मफहूम में दीन की हिफाजत हुई इशाअत के लिए किसी शख्स का अपनी जानो माल की कुर्बानियों के साथ या वतन की और जायदादों को छोड़ देने का एतबार रहता है। ये जो कई किस्में मुहाजरीन की रहती है, लेकिन एक किस्म तो वो है जो मक्के से मदीने मुनव्वरा हिजरत की, लेकिन इसके साथ साथ हिजरत में वो मफहूम भी दाखिल होता है जो आदमी कियामत तक के आने वाले इंसानों में दीन की हिफाजत रिशात के लिए आदमी जो कुर्बानियां देता और अपनी बासीजों को छोड़ना पड़ता है उसके फैज में दाखिल हो जाता है। एक और खास मफहूम भी है जो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने हिजरत का मतलब बतलाया है। अगर उसके मानवीयत पर गौर किया जाए तो हमको और आपको भी उसमें बहुत से सबक मिल जाते हैं। खास बात यह है, अल मुहाजिर मन हजरा मान अल्लाह अन्हु, मुहाजिर वो है जिसने उस चीज को छोड़ दिया जिस चीज को अल्लाह ने मना कर दिया। अल्लाह ने जिस चीज को मना किया, जैसे शराब है, जैसे चोरी है, जैसे जिना है, जैसे डाका है, जैसे जुल्म है, जैसे कत्ल है, जैसे माँ बाप की नाफरमानी है, इस तरीके से बेशुमार चीजें के जो मनहियात में दाखिल है, जिनको मनहियात कहा जाता है, मनाही कहा जाता है, और उन चीजों से मना कर दिया गया है, उन चीजों में से कुछ दर्जा बदर्जा बेशुमार मुहर्रमात हैं। अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो शख्स अल्लाह की मना करदा चीज को छोड़ दे वो भी मुहाजिर है। अल्फाज हदीस के ये हैं, अल मुहाजिर मन हजरा मा नहल्लाहु अन्हु। आप हैरान समझदार हैं इन तफसीलात, अब मुझे जानने की जरूरत नहीं है, मुझे आयात से मुताल्लिका कुछ बातें आपके कोशिश गुजार करने की है। ये कौन से फकीर और मुहाजिर है जिन्होंने हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम के हज़्बे ईमान, अल्लाह के हज़्बे मंशा, हुजूर के हज़्बे ईमान, हज़्बे हिदायत, उन्होंने मक्का छोड़ा और मदीने गए। उखरिजू मिन दियारिहिम व अमवालिहिम, उनके दियार भी छुड़ाए गए और उनके अम्वाल भी छुड़ाए गए, निकलवाए गए। एक है निकलना और एक है निकालना और एक है निकलवाना। तो निकलना निकालना निकलने निकलवाने के अंदर थोड़ी सी ये पैमाइश का कुछ एतबार मलहूज रखना पड़ता है। इधर हकीकत में जानी विल्ला कुछ इंतकाम था और कुछ खास किस्म की पसंदीदगी थी, और अल्लाह पाक ने अपने नबी के सहाबा के बारे में और अपने उन खास बंदों के बारे में अल्लाह के नबी ने बहुत सी बशारतें दी, और अल्लाह पाक ने भी जिनके साथ रिजवान और खुशनुदी का परवाना अल्लाह पाक ने अता फरमाया। चाहे क्या निकले क्यों निकले, मंशा क्या था इनका, अगर जी बुनियादी मंशा उनका मफादात हासिला, ये दुनिया के मकासिद कासिदा नहीं थे, बल्कि मंशा उनका ये था, उनकी जुस्तजू ये थी, उनका इब्तिगा ये था, उनकी चाहत और ख्वाहिश ये थी कि अल्लाह का फजल मिले और अल्लाह की खुशनुदी मिले। एक तरफ फजल इलाही के तलबगार और दूसरी तरफ रिजवान और खुशनुदी इलाही के तालिब थे। फजल का ताल्लुक जाहिरी नेमतों से होता है और रिजवान का ताल्लुक बातिनी और उखरवी नेमतों से ज्यादा होता है। फजल का ताल्लुक दुनियावी नेमतों से भी रहता है और रिजवान का ताल्लुक उखरवी नेमतों से ज्यादा रहता है। क्यों चाहा उन्होंने, भाई आदमी है, बशरियत है, तकाजे हैं, तो खाने की जरूरत भी पड़ी, पानी के पीने की भी जरूरत पड़ी, मशरूबात के पीने की भी जरूरत पड़ी, लिबास के पहनने की जरूरत पड़ी, जी बीवी बच्चों को अख्तियार करना पड़ा, शादी ब्याह करना पड़ा, हलाल कमाई के लिए तिजारत ज़राअत और कारोबार करने पड़े, तो ये यब्तगून फज़लन, ये कोई नाजायज काम नहीं है। अगर कोई हलाल हुदूद के अंदर जायज हुदूद के अंदर अगर कोई आदमी कमा रहा है तो वो कोई नाजायज काम नहीं है, बल्कि बहुत ही अजीम चीज है, बड़ी चीज है, मुआविन होती है वो चीज, मददगार होती है वो चीज। बकौल औलिया अल्लाह के ये जो है माल जो है ना, माल ये पानी पर के जैसे कश्ती होती है उस कश्ती की तरह है। ये कश्ती क्या करती है, पानी जो है किश्ती को तिराता भी है और किश्ती को डुबाता भी है, तैराता कब है, दूसरे किनारे तक पहुंचाता कब है, जब तक वो पानी पानी के अंदर नहीं, पानी कश्ती में नहीं आना, पानी किश्ती में नहीं आना। अगर कश्ती में पानी आ गया तो फिर हम तो डूबेंगे सर, हम तुमको भी ले डूबेंगे, और अगर पानी नहीं आया तो पानी आ गया तो गर्क। ऐसे ही अल्लाह ने बताया और बाद मकूलों से भी आप हजरात को ये बात मालूम है कि दुनिया के अंदर जो अम्वाल होते हैं, माल जो होता है, ये चीज पानी की तरीके से है। अगर वो पानी अगर अपनी अपने दिल की कश्ती में आ गया तो समझना कि गर्क हो जाएगा बेड़ा, और अगर दिल में उसकी मोहब्बत नहीं समाई, यूं समझिए बकौल एक बुजुर्ग के कि वो माल जेब में है, दिल में ना उतरे। अगर जेब जेब में तक रहा, जरूरियात के तकफ्फुल और तकमील के लिए रहा, तो एक किनारे से दूसरे किनारे तक पहुंचाएगा और मुआविन और मददगार साबित होगा, वरना खुद भी डूबेगा दूसरों को भी लेके डूबेगा। तो सहाबा किराम रज़ियल्लाहु ताला अन्हुम अगर चाहे वो कसम कुर्सी की हालत पर थे, फख्र एहतियाज की हालत पर थे, जाहिरी नेमत की भी उनको जरूरत थी, तो वो इब्तिदा कर रहे थे इस चीज का कि ये जरूरियात हमारी पूरी हो। लेकिन बुनियादी इसके साथ साथ अहम मंशा उन लोगों का ये था, फज़्मिन अल्लाह व रिज़वाना, अल्लाह की तरफ से खुशनुदी मिल जाए। और काम क्या था उनका, ये तो था उनका अंदरून का मसला, बाहर की सूरत हाल ये थी, बयंसुरून अल्लाह व रसूलहु, वो अल्लाह और उसके रसूल के मददगार थे, नुसरत करने वाले, मदद करने वाले, साथ देने वाले। अल्लाह की मदद करने का क्या मतलब, अल्लाह के दीन की मदद करना, मिसाल के तौर पर जकात का निकालना, या और मुस्तहिकीन का हक देना, या और अहले हुकूक के हुकूक को अदा करना, या और इस तरह की बेशुमार चीजें है ना। और खास तौर पर फी सबीलिल्लाह जरूरत पड़ी तो अपनी जान माल से जोखम में डालकर इन चीजों को खर्च करना। ऐसे ही अगर जिहाद की नौबत आ गई तो मैदान जिहाद से अपनी जान माल का छिड़काव करना, ये सब चीजें यंसुरून अल्लाह व रसूलहु में आ गई, अल्लाह और उसके रसूल की नुसरत और मदद कर दें। ये औसाफ है उन सहाबा के जिनके बारे में अस्हाबे हिजरत होना बताया गया, और मुहाजिरीन के खसूसी इन तीन चार पांच सिफात के बाद اللہ پاک نے ان مہاجرین کے بارے میں کہا اولئک ہم الصادقون، یہ لوگ سچے ہیں. مفسرین یہ بات لکھتے ہیں کہ یہ آیتیں روافض کے عقیدوں کی تردید کر دی، اور یہ آیتیں ان جماعتوں کی مسلک کی تردید کرتی ہیں جو صحابہ کو معیار حق نہیں سمجھتے. وَيَنْصُرُونَ اللَّهَ وَرَسُولَهُ أُولَئِكَ هُمُ الصَّادِقُونَ، یہ لوگ سچے لوگ ہیں، ان کی طرف جھوٹ کا انتصاب نہیں ہو سکتا. جیسے روافض ابو بکر کے بارے میں جھوٹ کا انتصاب کرتے ہیں، جھوٹا کہتے ہیں، جیسے شیعہ حضرت عمر کو جھوٹا کہتے ہیں، جیسے شیعہ نے علی شیخین کے صحابہ کو گالی گلوت کرتے ہیں. بہرحال اس کی اپنی تفصیلات اس مقام پر، لیکن بتلانا یہ ہے کہ ان پورے صحابہ کے بارے میں اللہ پاک نے سچے ہونے کی مہر ثبت فرمائی ہے، صادق قلم استعمال فرمایا ہے. اب ان افراد کی طرف میں کذب کی جانب آپ کذب کا رجحان نہیں ظاہر کر سکتے اور کذب کا انتصاب ان سے نہیں کر سکتے. ایک بات ذہنی طور پر سمجھ لیں، ایک آدمی 16 آنے مسلسل محنت کر رہا ہے، ایمان کی، اعمال کی، نماز کی، روزے کی، ذکر کی، قربانیوں کی، حج کی، جہاد کی، اور اہل حقوق کے حقوق ادا کرنے کی، زمین سے لے کر آسمان تک یا گود سے لے کر گور تک اپنی ساری زندگی جوکھم میں ڈال کر احکام الہی کی تعمیل میں ایک شخص نے اپنی زندگی صرف کی، اگر درمیان راہ میں اگر کسی سے کوئی ذہول ہو گیا، کسی سے ایک آدھ کی لغزش ہو گئی، کسی سے ایک آدھ کوتاہی ہو گئی، تو اس بنیاد پر اس کو عدالت عدل کے دائرے سے باہر نہیں کر سکتے. اس بات کو اچھی طرح سمجھنا چاہیے، اس لیے کہ مفسرین نے، مؤلفین نے، مصنفین نے اور محققین نے اس جزئیے کو، اس شعبے کو خصوصیت کے ساتھ پیش کیا ہے، ورنہ مجھے پیش کرنے کی چندر ضرورت بھی نہیں تھی. ایک بات تو یہ آئے گا. دوسرا ٹکڑا یہ ہے والذین تبوؤوا الدار، اور وہ لوگ جنہوں نے اس گھر کو ٹھکانہ بنا لیا، اس دیار کو، اس مکان کو ٹھکانہ بنایا، ایمان اور صاحب ایمان بھی ہوئے، من قبل ہوئی، ان سے پہلے صحابہ کرام ابھی مدینہ منورہ نہیں پہنچے، وہاں پر وہ لوگ موجود ہیں جو ان مہاجرین کا استقبال کرنے والے اور ان لوگوں کی نصرت اور مدد کرنے والے، جو ان لوگوں کی تائید کرنے والے پہلے ہی سے ایماندار ہیں، اللہ کے نبی کی نبوت اور رسالت کی انہوں نے تصدیق کی اور ان کو مان لیا اور ان کے احکام کی تعمیل اور جذبات کے اندر وہ یوں سمجھیے کہ ہموطن ہو کر وہ مصروف ہو گئے، مشغول ہو گئے اس بات میں کہ ہم کوئی مہاجرین کی نصرت کرنا ہے. چنانچہ شب و روز نصرت کرتے تھے، ہم وقت نصرت کرتے تھے، بلکہ عجیب عجیب واقعات اور حالات ملتے ہیں جس میں ان لوگوں نے اپنی نصرت اور تائید کا حق ادا کر دیا. اسی لیے اللہ پاک نے کہا کہ اس مقام کو ٹھکانہ بنایا ان مہاجرین نے، اور اس مقام کو ٹھکانہ بنایا انصار نے، اور ان دونوں کے خلوب، مہاجرین اور انصار کے خلوب میں اور ان کے دلوں میں ایمان نے ٹھکانہ بنایا. اسی لیے بعض حضرات نے الدار سے مراد دار مدینہ اور بعض نے دار ایمان کا گھر بھی مراد لیا، حفاظت ایمان بھی مراد لی، ایمان کی حفاظت اور ایمان کی مضبوطی اور پختگی، اور مدینہ منورہ کے خاص سرزمین کو دار الامن بھی کہا گیا ہے، اس کو دار الایمان بھی کہا گیا. تو حضور اکرم صلی اللہ علیہ وسلم نے جب ان صحابہ کرام کو وہاں پر ہجرت کے لیے ہجرت کے بعد وہاں پر بلایا اور یہ سارے صحابہ موجود ہو گئے، تو سارے صحابہ جو جتنے انصار تھے ان جانے والوں کو کیا بولتے ہیں؟ مہاجر. وہاں پر مدینے میں رہ کر جن لوگوں نے نصرت اور مدد کی ان کو انصار کہتے ہیں. انہوں نے کس طرح سے نصرت اور مدد کی ہے؟ مفسرین نے اس شعبے کی وضاحت فرمائی ہے. خاص طور سے ایک بات یہ لکھی ہے کہ جس وقت خاص قسم کا موقع آیا اور غنیمت کا مال ہاتھ آ گیا اور خاص طور پر قبیلے بنو نذیر اور بنو قینقاع وغیرہ کے اموال فے، مال غنیمت جب وہاں آ گئے حضور اکرم صلی اللہ علیہ وسلم کے پاس، تو حضور اکرم صلی اللہ علیہ وسلم نے حضرت ثابت بن قیس رضی اللہ تعالیٰ عنہ کو بلایا اور کہا کہ انصار کو بلا لاؤ، انصار کو بلا لاؤ. تو حضرت ثابت رضی اللہ تعالیٰ نے کہا کہ فلاں خاص قبیلے کو یا خاص فلاں جگہ کے خاص لوگوں کو یا پورے صحابہ کو انصار کو, تو حضور اکرم صلی اللہ علیہ وسلم نے کہا کہ نہیں, پورے انصار کو بلا لاؤ, پورے انصار کو بلا لاؤ. اچھا اب یہ جو پورے انصار کو بلا لائے, تو حضور اکرم صلی اللہ علیہ وسلم نے مہاجرین کی انصار نے جو نصرت کی, جو ساتھ دیا, اس کا حوالہ دیا اور اس کی توثیق کی, اس کی تصویر کی اور اس کو سراہا اور ان کی توصیف حسنا کے کلمات آپ نے ادا فرمائے اور ان کو خوب سراہنے کے بعد کہا کہ اب یہ دیکھو ایک صورت میں مال غنیمت آئے ہیں مال, اگر دو صورتیں, ایک صورت یہ ہے کہ مہاجرین جی اور انصار کو دونوں میں اس مال کو تقسیم کروں, ایک صورت یہ ہے. دوسری صورت یہ ہے کہ انصار کو دے دیا جائے, یہ مہاجرین کو دے دیا جائے اور ان سے کہہ دیا جائے کہ اب اپنے اپنے گھر بار کو الگ کرو, اپنے بچوں کو الگ کرو, اپنے گھرانوں کو الگ کرو, دوسری جگہ اپنے مکانات بنا لو جہاں رہائش کے لیے اب تک کے جو انصار جو ہے آپ لوگوں کی مدد کر رہے ہیں اب اس کی ضرورت نہیں ہے, تھوڑا سا مال رفے لے لو اور اس کے بعد اپنے کام میں مصروف ہو جاؤ, اب زیادہ انصار کو رحمت دینے کی ضرورت نہیں ہے, یہ کہنا چاہتے تھے حضور اکرم صلی اللہ علیہ وسلم. تو میرے دوست دو صحابہ اٹھے, دونوں کا نام تھا سعد, ایک غالباً ابن عبادہ تھے اور ایک اور صحابی, دونوں صحابہ جی رضی اللہ تعالیٰ عنہ کھڑے ہوئے, کہنے لگے کہ یا رسول اللہ ہم یہ چاہتے ہیں, ہم یہ چاہتے ہیں کہ اس ان اموال کو مہاجرین میں تقسیم کر دیا جائے اور پہلے سے وہ مہاجرین جو ہمارے گھروں میں موجود ہیں ان کو اسی طرح رکھا جائے, ہم اپنی قربانیاں جاری رکھیں گے. اللہ پاک نے آیت اتاری, اس ان کے اس خوش اسلوبی کے اللہ پاک نے داد دی, توصیف فرمائی, حضور اکرم صلی اللہ علیہ وسلم نے ان کے لیے دعائیں دی اور اس وقت کی جو صورتحال مکہ مکرمہ کی ان مہاجرین کی تھی اور مدینہ منورہ آگے ہجرت کر جانے والے لوگوں کی تھی, کیسی عجیب و غریب صورتحال دی. میرے دوستو سوچئے, آپ اندازہ لگائیے, ترمذی شریف کی روایت ہے, حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ راوی ہیں, وہ کہتے ہیں کہ ایک مرتبہ کی بات ہے کہ ایک شخص آئے حضور صلی اللہ علیہ وسلم کی بارگاہ میں, اپنی انتہائی بدحالی کا انہوں نے بے حال پیش کیا اور کہا کہ یا رسول اللہ میں بے سخت پریشان ہوں, معاشی الجھن ضیق اور تنگی حیات کے اندر گرفتار ہوں اس طرح. تو حضور صلی اللہ علیہ وسلم نے کیا کیا, کہ دیکھو جی ان کے لیے ہمارے ازواج میں سے, میری ازواج میں سے ایک کے جاؤ, اگر ان کے پاس کچھ ہو تو لاؤ, کھانے کے لیے کچھ ہو تو لاؤ. ایک ام المومنین کے گھر جا کر آیا آدمی اور آ کر اس نے یہ بات کہی کہ امی جان یہ کہہ رہی ہیں کہ سوائے پانی اس مال کو تقسیم کرو, ایک صورت یہ ہے. دوسری صورت یہ ہے کہ انصار کو دے دیا جائے, یہ مہاجرین کو دے دیا جائے اور ان سے کہہ دیا جائے کہ اب اپنے گھر بار کو الگ کرو, اپنے بچوں کو الگ کرو, اپنے گھرانوں کو الگ کرو, دوسری جگہ اپنے مکانات بنا لو جہاں رہائش کے لیے اب تک کے جو انصار جو ہے آپ لوگوں کی مدد کر رہے ہیں اب اس کی ضرورت نہیں ہے, تھوڑا سا مال رفے لے لو اور اس کے بعد اپنے کام میں مصروف ہو جاؤ, اب زیادہ انصار کو رحمت دینے کی ضرورت نہیں ہے, یہ کہنا چاہتے تھے حضور اکرم صلی اللہ علیہ وسلم. تو میرے دوست دو صحابہ اٹھے, دونوں کا نام تھا سعد, ایک غالباً ابن عبادہ تھے اور ایک اور صحابی, دونوں صحابہ جی رضی اللہ تعالیٰ کھڑے ہوئے, کہنے لگے کہ یا رسول اللہ ہم یہ چاہتے ہیں, ہم یہ چاہتے ہیں کہ اس ان اموال کو مہاجرین میں تقسیم کر دیا جائے اور پہلے سے وہ مہاجرین جو ہمارے گھروں میں موجود ہیں ان کو اسی طرح رکھا جائے, ہم اپنی قربانیاں جاری رکھیں گے. اللہ پاک نے آیت اتاری, اس ان کے اس خوش اسلوبی کے اللہ پاک نے داد دی, توصیف فرمائی, اکرم صلی اللہ علیہ وسلم نے ان کے لیے دعائیں دی اور اس وقت کی جو صورتحال مکہ مکرمہ کی ان مہاجرین کی تھی اور مدینہ منورہ آگے ہجرت کر جانے والے لوگوں کی تھی, کیسی عجیب و غریب صورتحال دی. میرے دوستو سوچئے, آپ اندازہ لگائیے, ترمذی شریف کی روایت ہے, حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ راوی ہیں, وہ کہتے ہیں کہ ایک مرتبہ کی بات ہے کہ ایک شخص آئے حضور صلی اللہ علیہ وسلم کی بارگاہ میں, اپنی انتہائی بدحالی کا انہوں نے بے حال پیش کیا اور کہا کہ یا رسول اللہ میں بے سخت پریشان ہوں، معاشی الجھنے ضیق اور تنگی حیات کے اندر گرفتار ہوں اس طرح، تو حضور صلی اللہ علیہ وسلم نے کیا کیا؟ کہ دیکھو جی، ان کے لیے ہمارے ازواج میں سے، میری ازواج میں سے ایک کے مقام المؤمنین کے پاس جاؤ، اگر ان کے پاس کچھ ہو تو لاؤ، کھانے کے لیے کچھ ہو تو لاؤ۔ ایک مل مومنین کے گھر جا کر آیا آدمی اور آ کر اس نے یہ بات کہی کہ امی جان یہ کہہ رہی ہے کہ سوائے پانی کے گھر میں کچھ نہیں ہے، سوائے پانی کے گھر میں کچھ نہیں ہے۔ حضور اکرم صلی اللہ علیہ وسلم نے اس بات کو سننے کے بعد کہا کہ اچھا دوسرے گھر کو جاؤ، دوسرے گھر کے پاس سے بھی یہی جواب آیا، تو آپ نے کہا کہ تیسرے گھر کو جاؤ، تیسرے گھر سے یہی جواب آیا، آپ نے کہا کہ پھر چوتھے گھر کو جاؤ۔ تو اس طریقے سے مسجد نبوی کے پاس میں ازواج مطہرات، یہ اہل ایمان کی جو مائیں ہیں، ان سارے کے سارے مکانوں میں جا کر آنے کے بعد ہر ایک مکان سے جواب اندر سے صرف یہ آیا کہ صرف گھر میں پانی موجود ہے۔ تو حضور صلی اللہ علیہ وسلم نے کہا کہ کیا ہم لوگوں میں سے کوئی ایسا شخص ہے جو اس شخص کو اپنے گھر مہمان بنا لے؟ کیا ہم میں سے کوئی ایسا شخص ہے، تم میں سے کوئی ایسا شخص؟ تو ایک صحابی اٹھے، انہوں نے کہا کہ یا رسول اللہ، ان کو میں مہمان بنا لیتا ہوں، میں ان کی میزبانی کرتا ہوں۔ حضور اکرم صلی اللہ علیہ وسلم نے کہا کہ ٹھیک ہے، لے جائیے۔ رات کا وقت تھا، شام ہو چلی تھی، رات کا وقت تھا، شام رات کے کھانے کا مسئلہ درپیش تھا۔ جا کر ان صحابی نے اپنی اہلیہ محترمہ سے، اپنی زوجہ مطہرہ سے پوچھا کہ مکان میں کچھ یہ مہمان اللہ کے رسول کے مہمان ہیں، آپ کے عزو ایمان لایا ہوں، ہم میزبان ہیں، یہ مہمان ہیں، بتاؤ کچھ ہے گھر میں؟ تو اس وقت ان گھر کی اس عورت نے یہ بات کہی، ہے لیکن بہت تھوڑا سا ہے، جو اپنے پاس کے چھوٹے چھوٹے بچوں کو کافی ہو سکتا ہے، بڑوں کو کافی نہیں ہو سکتا۔ تو ان صحابی نے کہا کہ ایسا کرو، بچے تو اب جب کھاتے رہتے ہیں، ایسا کرو بچوں کو پہلا پھسلا کے سلا دو، یہ حضور اکرم صلی اللہ علیہ وسلم کے مہمان ہیں، ہم ان کی میزبانی کریں گے۔ اچھا جب ان کے لیے جو کچھ موجود ہے وہ نکالو، اور دیکھو ظاہر ہے کہ کھانا تو ہم کو بھی ہے نا، وہ تکلف میں رہیں گے۔ بہتر شکل یہ ہے کہ یہ کھانے کا جب موقع آئے گا تو کسی ہیلے ہم وہ یہ چراغ کو بجھا دیں گے، اور وہ مہمان یہ سمجھتا رہے کہ ہم لوگ کھا رہے ہیں، اور ان کو پیٹ بھر کھانے کے لیے چھوڑ دیں گے۔ ایسا ہی ہوا، یہ صحابی بھوکے ہیں، ان کی اہلیہ محترمہ بھوکی ہیں، اور بچوں کو بہلا کر سلا دیا گیا ہے، اور ان صحابی کو اندھیرے میں چراغ بجھا کر کھانا کھلا دیا گیا ہے۔ رات کٹنے کے بعد جب یہ دونوں صحابی، یہ صحابی صبح میں حضور اکرم صلی اللہ علیہ وسلم کی خدمت میں پہنچے، تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے کہا کہ رات کا تمہارا عمل اللہ کو بڑا پسند آیا۔ وہ آئے تھے اس موقع پر، کس طرح کے واقعات ہیں، کئی واقعات ہیں، اس میں سے ایک واقعہ یہ ہے۔ میرے دوست یہ فرمایا، والذین تبوؤوا الدار والایمان یحبون من ہاجر من قبلہم یحبون من ہاجر الیہم ولا یجدون فی صدورہم حاجۃ مما اوتوا، وہ لوگ جو ان کے پاس موجود ہیں، جو کچھ دیا جانا چاہیے اس میں بھی یہ کہتے ہیں کہ ہم کو اتنی شدید ضرورت نہیں ہے جو سامنے والے کی ضرورت ہے۔ حضرت جی ویو فرون کان بہم خساسا، وہ دوسروں کو ترجیح دیتے فخر و فاقے کے باوجود، بھوک کے باوجود، احتیاط کے باوجود، ضرورت کے باوجود، جی اتنی شدید ضروریات کے اندر۔ دیکھیے آپ اندازہ لگائیے کہ وہ کیسے مہاجرین تھے اور وہ کیسے انصار تھے۔ اسی لیے امام مالک رحمۃ اللہ علیہ نے اپنی کتاب کے اندر حضرت عائشہ رضی اللہ تعالیٰ عنہا کا ایک واقعہ لکھا ہے، روایت نقل کیے، فرمایا حضور حضرت عائشہ رضی اللہ تعالیٰ عنہا روزے کی حالت پر ہیں، مختصر واقعہ ہے یہ، اشارتاً کافی ہے دو ایک منٹ کے لیے۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہا روزے کی حالت پر ہیں، اور خادمہ سے پوچھا کہ گھر میں کچھ ہے؟ اس خادمہ نے کہا کہ ایک روٹی ہے جو آج افطار کے لیے استعمال کی جا سکتی ہے۔ اتنے میں سائل آیا، अभी इफ्तार का वक्त नहीं हुआ था, दिन के किसी हिस्से में साइल आ गया। हजरत अम्मा जान आयशा रजी अल्लाह तआला ने कहा कि वो रोटी उस साइल को दे दो। उन्होंने खादिमा ने कहा कि अम्मा जान फिर अब इसके बाद इफ्तार के लिए फिर कुछ नहीं। कौन कहने ये बस बेहतर ये है कि दे दो। ये फरमाया दूसरों को तरजीह देने का ये एतबार होता है। वयूसिरून अला अनफुसिहिम वलौ कान बिहिम खसासा कहलाता है। ये कुरान मजीद की आयत मुबारका है, मुहाजिरीन और अंसार की तौसीफ की गई है इसमें। बताइए ये कैसे सहाबा है, कैसे सहाबी, ये अलग बात है कि अल्लाह पाक ने कुदरत की खास शक्ल पैदा फरमा दी। ठीक इफ्तार से पहले एक तोहफा आपके पास आया जो एक भुना हुआ बकरा और बहुत जी और बेशुमार रोटियों के आटे की सूरत में आ गया था। हजरत आयशा रजी अल्लाह तआला अन्हा ने कहा कि जी बीबी वो चीज बेहतर थी या ये चीज बेहतर है? अगर हमारा अमल वो अच्छा था, अल्लाह को ये बात पसंद थी, वो अल्लाह ताला ने कबूल फरमा लिया। तो ये ऐसे सहाबा थे और ऐसे सहाबियात जिन्होंने अपनी जान की भी कुर्बानियां दी, अपने माल की भी कुर्बानियां दी। बेशुमार रिवायतें, एक रिवायत में आता है अब्दुल्लाह बिन मुबारक रहमतुल्लाह अलैह फरमाते हैं, इब्ने मुबारक जी की तरफ से है रिवायत, फरमाया कि एक मरतबा हजरत उमर रजी अल्लाह तआला अन्हु के बारे में आता है कि आपने एक मरतबा एक खादिम को क्या किया, हजरत अबू उबैदा इब्न जर्राह रजी अल्लाह तआला अन्हु के पास 400 अशरफिया या दीनार भेज दिए। कहां के अबू उबैदा इब्न जर्राह के पास जाना और उनके हवाले करना और कहना कि आप जरूरतमंद हैं, इसको खर्च करें। लेकिन साथ ही साथ खादिम से एक बात और कही, कहा कि देखो थोड़ी देर ठहरना और ये देखना कि वो क्या करते हैं, उसके बाद आके मुझे इत्तला देना। उन्होंने इजाजत ले ली, थोड़ी देर ठहर गए। हजरत अबू उबैदा इब्न जर्राह रजी अल्लाह तआला अन्हु ने खादिम से कहा कि देखो फलां जगह इतने देर हम पहुंचाओ, फुलां जगह इतने दिरहम पहुंचाओ। थोड़ी देर में पूरे 400 दिरहम बरखास्त और ये इत्तला, ये हाल सामने आ गया। वो खादिम हजरत उमर रजी अल्लाह तआला अन्हु के पास पहुंचा, उन्होंने तहकीक हाल किया और पूछा कि बताओ क्या सूरत हाल पेश आई। कहा कि उन्होंने आपके लिए दुआ दी और कहा कि अल्लाह उमर पर रहम करे, अमीरुल मोमिनीन के ऊपर अल्लाह पाक रहम फरमाए, और उन्होंने ये चीज भेजी अल्लाह उनको सिला दे, बदल दे, अजर दे, अल्लाह ताला रहम फरमाए। इस तरह की बात गई। उसके बाद एक खादिम से कहा कि फलां को दे दो। थोड़ी देर में पूरे 400 दिरहम बरखास्त कर दिए। तो फिर उन्होंने 400 दीनार और अशरफियों की एक और थैली ये उसी खादिम को देकर ये बात कही कि देखो हजरत माज़ इब्ने जबल रजी अल्लाह तआला उनके पास ले जाओ और उनके पास भी इसी तरीके से देना, उनकी जरूरियात जताना, जरूरत को बतलाना और कहना कि खर्च कर लें। चुनांचे ले जाया गया, वो थैली उनके हवाले कर दी गई। उन्होंने हजरत उमर रजी अल्लाह तआला को दुआ दी, पास में उनकी अहलिया भी मौजूद थी। उन्होंने खादिम से कहा अच्छा ऐसा करो फलां जगह इतने। जब बिल्कुल रकम करीबुल खत्म थी तो हजरत माज़ इब्ने जबल रजी अल्लाह तआला की बीवी ने कहा कि मैं और आप भी मिस्कीन हैं। तो हजरत माज़ इब्ने जबल रजी अल्लाह तआला ने कहा अच्छा 2 दिरहम तुम भी ले लो। दोस्त ये है वो इंसान जो ये इस तरह की आयात के जिमन में मुफस्सिरीन इज़ाम ने बतलाई है और कहा वयूसिरून अला अनफुसिहिम वलौ काना बिहिम खसासा। और उसूल क्या बात बताई, उसूली तौर पर क्या बताया गया कि कभी भी आदमी को बखील नहीं रहना चाहिए, इसलिए कि इस्लाम में बखीली नहीं है, इस्लाम में सखावत है, इस्लाम में बुजदिली नहीं है, इस्लाम में शुजात है, इस्लाम में फजी अंबाल के फकरों मुबाहात नहीं है, इस्लाम में फकीरी में शाही है। हाँ वो है वो बादशाह है जिसकी खुदसी करे गुलामी उस आस्तान शह पर मेरा सलाम ले जा। मदीने के छप्पर के हुजरे का बासी चटाई पे रातें बसर करने वाला शहीनशाह है कौनो मका और फिर भी सदा नाने जो पर गुजर करने वाला वो है हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम, वो है सहाबा जिन्होंने ये बात बताई। खुदा के गुनहगार बंदों की खातिर ये मुसल्ले को अश्कों से तर करने वाला, वो अपनी गुनहगार उम्मत की खातिर दुआओं में रो रो सहर करने वाला,
وہ حضور اکرم صلی اللہ علیہ وسلم کی ذات گرامی ہے اور ان کے وہ صحابہ. اسی لیے اللہ پاک نے کہا اولئک ہم المفلحون, جہاں مہاجرین کا تذکرہ آیا صدق اور ثبات قدمی کا اعتبار پیش کیا, اور جہاں پر ناصرین کا اور نصرت کرنے والوں کا اور مدد کرنے والوں کا ذکر آیا اللہ نے کہا اولئک ہم المفلحون. ایسی بے شمار آیتیں اور آقا حضور صلی اللہ علیہ وسلم کے بے شمار ارشادات ان مہاجرین اور انصار اور مجموعی طور پر پورے صحابہ کرام کے بارے میں وارد ہیں, اسی لیے وہ قابل تقلید ہیں, قابل تنقید نہیں, لائق تنقید نہیں, قابل تقلید ہیں, قابل تحقیر نہیں, قابل توصیف ہیں. اسی لیے اس بات کو یاد رکھیں, اللہ پاک مجھے اور آپ کو ان صحابہ کرام کے نقش قدم پر چلنے کی توفیق عطا فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین. کسی مسجد کے کچھ لوگ بھی آئے ہیں, جاتے ہوئے خیال رکھنا, سنتیں ادا فرمائے.